श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी प्राकृतिक विपद बाढी शीर्षकमा तयार पारिएको रेडियो छलफल लिएर उपस्थित भएका छौं। यसका लेखक हुनुहुन्छ बौद्धराज निरौला। छलफलमा भाग लिने पात्रहरू माधव प्रसाद दाहाल, सरस्वती भट्टराई, सौगात अर्याल र मनुजा मैनाली।
खहरे खोला उर्लेर आयो बगायो घरबार, बिचल्ली भयौ गाउँले सबै हाम्रो के लाग्छ र, नसुत्ने ठाउँ नखाने सामान के भोग्नु परेको, बेलैमा होस नगर्दा हामीलाई दुःखले जेलेको।
कृष्ण, ए कृष्ण।
हँ, ए निर्मला, तिमी पो?
कस्तो गीत हो यो? खहरे खोला उर्लेर आयो बगायो घरबार, बिचल्ली भयौ गाउँले सबै हाम्रो के लाग्छ र। गीत त साह्रै मर्मस्पर्शी पो गायौ त, कसरी फुर्यो यस्तो वेदनाको गीत तिमीलाई?
परेपछि फुर्छ नि निर्मला। हिजो हाम्रो गाउँमा बाढी पसेर सखापै पार्यो नि।
कुन खोलामा आयो बाढी? त्यही तिम्रो घर छेउको खहरेमा हो कि क्या
हो? हो त, धन्न बाढी दिउँसो आयो र मात्रै। राति भएको भए त गाउँमा धेरै क्षति पुग्ने थियो। धन्न धनको मात्र क्षति भयो, गाउँले सबै भाग्न सफल भए। केही घाइते त भए तर ज्यान भने कसैको गएन।
त्यो चाहिँ राम्रो भएछ।
हो त, धन्न बाँचियो गाँठे। निर्मला, तिमी भन्न सक्छौ बाढी भनेको के हो?
किन नसक्नु, सकिहाल्छु नि म। भनौ त।
भन न।
खोला नाला वा कुनै स्थान विशेषमा सामान्य अवस्थामा भन्दा धेरै पानी बग्नुलाई बाढी भनिन्छ।
अनि निर्मला, मैले कता कता बाढीलाई प्रकोप र विपद भनेको पनि सुनेको थिएँ, यस बारेमा पनि तिमीलाई थाहा छ भने भन न।
ल सुन, यसरी आएको बाढीले खासै क्षति पुर्याएको छैन र नियन्त्रण गर्न सक्ने अवस्थामा छ भने यसलाई प्रकोप भनिन्छ। तर बाढीले पुर्याएको क्षति व्यवस्थापन गर्न स्थानीय अवस्थामा सम्भव नभएर देशी तथा विदेशी सहयोगको समेत आवश्यकता पर्ने अवस्था भएमा त्यस्तो अवस्थालाई विपद भनिन्छ। ल अब भन त, तिम्रो गाउँमा बाढीको प्रकोप आयो कि विपद?
कस्तो अप्ठ्यारो प्रश्न। बाढीले क्षति त पुर्यायो, तर गाउँ समाजको आफ्नो प्रयासले नियन्त्रण गर्नै नसक्ने अवस्था भने छैन, त्यसैले यो अवस्थालाई विपद होइन प्रकोप भन्नुपर्छ।
तिमीले ठिक भन्यौ कृष्ण, तिम्रो गाउँमा बाढीको प्रकोप आएछ। चाहे प्रकोप आओस् या विपद, यसको मुख्य कारण भनेको कमजोर संरचना नै हो।
त्यो त ठिक भन्यो निर्मला। हाम्रो गाउँमा वर्षायाममा खहरेबाट पानी उर्लेर आउँछ भन्ने त पहिले पनि थाहा भएकै कुरा हो नि। खहरे बग्ने ठाउँको दुवैपट्टि बलियो तटबन्ड बाँधेको भए आज हामीले यत्तिको दुःख पाउने थिएनौ, त्यत्तिको धन सम्पत्तिको पनि नष्ट हुने थिएन।
हो त कृष्ण, हामी बेलामा बुद्धि पुर्याउँदैनौ अनि दुःख पाइयो भनेर पश्चाताप गर्छौ।
होइन, के को छलफल गर्दैछौ तिमीहरू?
ए सर पो आउनु भएछ, हामी त बाढीको बारेमा छलफल गरिराखेका। सर पनि आउनुभयो, अब हामीलाई सजिलो भयो प्रश्न सोध्न।
ल सोध न त।
समुदायमा बाढीबाट सुरक्षित रहने उपायहरू के हुन सक्छन्, बताइदिनुहोस् न सर।
बाढीबाट सुरक्षित रहने उपायहरूको बारेमा त म भन्दा निमा मिसले राम्ररी बताउनु हुने थियो, तर खोइ आउनु भएन।
ऊ मिस त आइहाल्नु भयो नि सर।
ल, तपाईँको नाम मात्रै के लिएका थियौ, टुप्लुक्क आइपुग्नु भयो।
किन लिनुभयो मेरो नाम?
बाढीबाट सुरक्षित रहने उपायहरूको बारेमा बताउन। तपाईँ भर्खर आउँदै हुनुहुन्छ, म भन्दै गर्छु, तलमाथि भए थपड गर्नुहोला है।
भइहाल्छ नि सर।
निर्मला, तिमीले बाढीबाट सुरक्षित रहने उपायहरूको बारेमा केही बताइदिनु भनेको होइन?
हो सर।
ल सुन, बाढीबाट सुरक्षित रहने उपायहरूलाई बाढी आउनु पूर्व, बाढी आउँदै गर्दा र बाढी आइसकेपछि अप्नाउनु पर्ने सुरक्षाका उपायहरू गरी तीन भागमा विभाजन गर्न सकिन्छ।
सबैभन्दा पहिले बाढी आउनु पूर्व अपनाउनु पर्ने सुरक्षाका उपायहरूको बारेमा बताइदिनुहोस् न त सर।
बाढी आउनु पूर्व गर्नुपर्ने सुरक्षा सम्बन्धी कार्यहरू थुप्रै छन्। जस्तै बाढी आउनुभन्दा पहिले नै बाढी सम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्छ। यस्ता कार्यक्रमले बाढीको बेलामा के कस्ता कार्यहरू कसरी गर्नुपर्छ भन्ने बारेमा समुदायका मानिसहरू सचेत हुन्छन्।
विपद पूर्व तयारी र प्रतिकार योजना पनि बनाउनु पर्छ, होइन सर?
हो त कृष्ण, बाढी आउनु अघिको योजना र प्रतिकार योजनाको निर्माण पनि धेरै नै महत्वपूर्ण हुन्छ।
यो प्रतिकार योजना भनेको चाहिँ के हो नि?
त्यो त शब्दैबाट प्रष्ट छ नि निर्मला। कार्यको विपरीत प्रतिकार हुन्छ, अर्थात् बाढी कार्य हो भने बाढी आइहालेको बेलामा तत्काल गर्नुपर्ने राहत तथा उद्धारका कार्यलाई प्रतिकार भनिन्छ। यस्ता कार्यहरूको योजनालाई नै प्रतिकार योजना भनिन्छ।
बाढीको पूर्वानुमान गर्ने र सूचना प्रणालीको स्थापना गर्ने कार्य पनि बाढीबाट बच्ने अर्को महत्वपूर्ण उपाय हो। सामान्यतया खोलामा पानीको सतह नाप्नका लागि संकेतहरू अर्थात् गेज मिटर राखिन्छ। खोलाको किनारमा राखिएका संकेतहरूमा पानीको सतह कति माथिसम्म चढेको छ भन्ने जानकारी दिन स्थानीय सरकारको पहलमा सूचना दिने व्यक्ति राख्नुपर्छ। मौसमको पूर्वानुमान गरी खोला नालामा बाढी आउने सम्भावना भए उक्त कुराको सूचना सञ्चारका विभिन्न माध्यमहरूको प्रयोग गरी समुदायसम्म पुर्याउने कार्य मौसम पूर्वानुमान महाशाखाको हो।
बाढी प्रभावित क्षेत्रको नक्साङ्कन गर्नाले पनि बाढीबाट बस्न मद्दत पुग्छ, होइन सर?
हो कृष्ण, समुदायमा कुन कुन क्षेत्रमा बाढीको सम्भावना छ पहिले नै यकिन गरी नक्साङ्कन गर्नाले कुन क्षेत्रका बासिन्दाले बाढी आउने समयमा बढी सतर्क रहनुपर्छ भन्ने जानकारी प्राप्त हुन्छ।
यसका लागि स्थानीय सरकार र सरकारवालाहरूले पनि बाढीको सम्भावना धेरै देखिएका क्षेत्रमा विशेष ध्यान दिनुपर्छ।
बाढी आउनु पूर्व अपनाउनु पर्ने सावधानीहरू एक दुईवटा म भनौँ सर।
राम्रो कुरा गर्यौ निर्मला तिमीले, भन न। आफूले जानेको कुरा त अरूलाई जति सेयर गर्यो त्यति नै आफ्नो पनि ज्ञान बढ्दै जान्छ।
बाढी प्रतिरोधी संरचना बनाउने, बाढी आउने सम्भाव्य क्षेत्रमा अग्लो बाँध बाँध्ने, खोला तथा खहरेहरूमा पुल तथा फड्के बनाउने, स्वयंसेवी समूह गठन गर्ने पनि गर्नुपर्छ।
त्यसै गरी बाढीको उद्धार अभ्यास गर्ने, बाढीको बेलामा जीवन बचाउने साधनहरू जस्तै लाइफ ज्याकेट, डुङ्गा तयारी अवस्थामा राख्ने अर्थात् केराको थाम, ट्युब, पानीको बोतल र लौका बाँधेर पौडन सहज हुने सामग्रीको निर्माण गर्ने कार्यहरू पनि सावधानीका कार्यभित्र पर्छन्।
त्यसै गरी बाढी आउनु पूर्व गर्नै पर्ने अर्को महत्वपूर्ण कार्य भनेको अति आवश्यक सामग्रीहरू जस्तै आपतकालीन राहत बाकस र झटपट झोलाको समेत व्यवस्था गर्नुपर्छ।
आपतकालीन राहत बाकसमा बाढीको समयमा राहत वितरण गर्नका लागि आवश्यक पर्ने सामग्रीको जोहो गरेर राखिन्छ, तर यो झटपट झोला भनेको चाहिँ के हो?
झटपट झोलालाई आपतकालीन सानो बाकस भने पनि हुन्छ। झटपट झोलामा बाढी आएको बेलामा आफूलाई अति आवश्यक पर्ने सामग्रीहरू जस्तै टर्च लाइट, मौसम अनुसारका प्रति व्यक्ति एक जोर लुगा, ओढ्ने ओछ्याउने औषधि, खानेपानी, बिस्कुट चिउरा जस्ता खानेकुरा, आवश्यक कागजपत्र, केही रुपैयाँ पैसा, सानो रेडियो तथा मोबाइल फोन आदि राख्नुपर्छ।
ए, झटपट झोला भनेको त अकस्मात बाढी आयो भने फुत्त झोला टिप्यो हिँडिहाल्यो गर्ने आपतकालीन सामग्री सहितको झोला पो रहेछ।
हो त कृष्ण, तिमीले ठिक भन्यौ।
सर, अब बाढी आइरहेको बेलामा गर्नुपर्ने सावधानीका केही उपायहरू म भनौँ है।
हुन्छ, भन न।
बाढी आइरहेको बेला गर्नुपर्ने कार्यहरूलाई पनि तीन भागमा विभाजन गर्न उपयुक्त हुन्छ। जस्तै घरभित्र गर्नुपर्ने कार्य, घर बाहिर गर्नुपर्ने कार्य र सुरक्षित स्थान अर्थात् सेल्टरमा अपनाउनु पर्ने सावधानीहरू।
ल, अब कृष्ण तिमी भन्न सक्छौ, बाढी आइरहेको बेला घरभित्र रहँदा के कस्तो सावधानी अपनाउनु पर्छ त?
यस्तो बेलामा अपनाउनु पर्ने सबैभन्दा ठुलो सावधानी भनेको ठुलो बाढी आउने सम्भावना कतिको छ सो बारेमा रेडियोबाट मौसमको भविष्यवाणी अर्थात् बाढी सम्बन्धी सूचना निरन्तर सुनेर विशेष सतर्क रहनुपर्छ सर।
त्यति मात्र कहाँ हो र, बिजुलीको स्विच बन्द गर्नुपर्छ, औषधि पानी महत्वपूर्ण कागजात सुरक्षित राख्नुपर्छ, रोगी अपाङ्ग अशक्त बुढाबुढीलाई विशेष हेरचाह पनि गर्नुपर्छ।
तिमीलाई त धेरै कुरा थाहा रहेछ निर्मला, कसरी थाहा पायौ यति धेरै कुरा?
हाम्रो समुदायमा अस्ति शनिबार एउटा संस्थाले बाढीको सम्बन्धमा तालिम दिएको थियो। त्यो तालिममा म पनि सहभागी थिएँ। त्यही तालिमबाट बाढी सम्बन्धी केही कुरा सिक्ने मौका पाएँ।
बाढी आएको बेला घर बाहिर पनि सावधानीका उपायहरू अप्नाउनु पर्छ। जस्तै भनौँ, बाढीको पानी धमिलो छ भने एक्कासी पौडिएर तर्न खोज्नु हुँदैन। त्यसै गरी बाढी आएको बेला धारिलो हतियार, ढुङ्गा आदिले शरीरमा चोटपटक लाग्न सक्छ। सर्प, बिच्छी तथा खजुरो जस्ता विषालु जीवले डस्न सक्ने भएकाले विशेष सतर्क रहनुपर्छ।
बाढी आएको बेला सुरक्षित स्थान अथवा सेल्टरमा बसेको बेलामा पनि विशेष ध्यान दिनुपर्छ।
सुरक्षित स्थानमा बसेको बेलामा के कस्ता कुरामा ध्यान दिनुपर्छ सर?
सबैभन्दा पहिले परिवारका सबै सदस्यहरू सुरक्षित स्थानमा आइपुगेको सुनिश्चित गर्नुपर्छ। सुरक्षित स्थानमा सबैले त्यहाँको नियम पालना गर्नुपर्छ। रेडियोबाट मौसमको भविष्यवाणी निरन्तर सुन्नुपर्छ र निर्देशन अनुसार मात्र घर फर्किनुपर्छ। आफू खुसी बिचैमा घर फर्किने कार्य कसैले पनि गर्नु हुँदैन।
बाढी रोकिएपछि सेल्टरमा के कस्ता कार्य गर्नुपर्छ सर?
बाढी रोकिएपछि सबैभन्दा पहिले राहत कार्यमा विशेष ध्यान दिनुपर्छ। यसका लागि राहत सहयोग समिति गठन गरेर रेड क्रस, स्काउट लगायतका सामाजिक संघ संस्थासँगको सहकार्यमा कार्य गर्नुपर्छ। सेल्टरमा सुरक्षित पिउने पानी, शौचालय, औषधि उपचारको पनि व्यवस्था गर्नुपर्छ।
त्यसपछि त घर फर्किने योजना पनि त गर्नुपर्ला नि, होइन र?
तिमीले ठिक भन्यौ कृष्ण। बाढी घटेर जनजीवन सामान्यकरण हुन थालेपछि घर फर्किने प्रबन्ध गर्नुपर्छ। तर घर फर्कने सुरसार गर्नुभन्दा पहिले केही कुरामा सुनिश्चित हुनु जरुरी हुन्छ है।
जस्तै
घरको संरचना बस्नको लागि सुरक्षित छ कि छैन, घरभित्र पानी, हिलो, ढुङ्गा, माटो, फोहोर जमेको छ कि छैन, घरका फर्निचर, झ्याल, ढोका आदि ठिक छन् कि छैनन्, विद्युतीय प्रणाली घरभित्र र बाहिर पनि ठिक र सुरक्षित छ कि छैन, त्यसै गरी पिउने पानी, शौचालयको व्यवस्था छ कि छैन, सर्प, बिच्छी आदि हिंसक जनावरबाट घर मुक्त छ कि छैन लगायतका कुरा सुनिश्चित भएर मात्र घरमा प्रवेश गर्नुपर्छ।
यो बाढी आउनुको मुख्य कारण चाहिँ के हो?
बाढी आउने थुप्रै कारणहरू छन् कृष्ण। ती मध्ये प्रमुख कारणहरू चाहिँ अत्यधिक वर्षा भएर खोला नालामा पानीको मात्रा अत्यधिक बढ्नु, नदी किनारमा बनाएको तटबन्ध अर्थात् बाँध फुट्नु, हिमताल फुट्नु, पानी बग्ने नियमित संरचनाबाट पानी बग्ने ठाउँ नपुगेर गाउँ बस्तीतिर पानी छिर्नु नै प्रमुख कारणहरू हुन्। मौसममा आएको परिवर्तनका कारण अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि हुन्छ। जंगल फडानीले गर्दा रुखले पानी सोसेर जमिन मुनि पुर्याउन पाउँदैन। यी नै कारणहरूले गर्दा बाढी आउँछ।
बाढीले पुर्याउने असरको बारेमा त तिमीहरूलाई भन्नै पर्दैन होला नि। बाढीले धनजनको ठूलो क्षति पुर्याउँछ। खेतबारी, अन्नबाली बगाउँछ, पुल, कुलो, कुलेसो बगाउँछ। धनजनको क्षति भएपछि मानिसलाई मानसिक रूपमा समेत आघात पर्न सक्छ। फोहोर पानीको कारणले गर्दा हैजा, टाइफाइड, हेपाटाइटिस ए, ज्वरो, टिबी जस्ता रोगहरू लाग्न सक्छन्।
अरू कुरा त जे भयो भयो, बेहोर्नै पर्यो। बाढी आएको बेला पानी नखाई बाँच्न सकिँदैन। बाढीको बेलामा चाहिँ पानी कसरी शुद्धिकरण गरेर खाने नि?
तिमीले राम्रो प्रश्न गर्यौ निर्मला। बाढी आएको बेलामा पानी उमाल्ने, छान्ने वा फिल्टर गर्ने, त्यसपछि क्लोरिन झोलको पनि प्रयोग गर्ने, सोडिस विधि अप्नाउने र पानीको शुद्धिकरण गरेर पानी पिउने गर्नुपर्छ। ल त बाबु नानी हो, आजको कुराकानी यहीँ अन्त्य गरौँ।
हुन्छ सर।
हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।